نو مسلموں یعنی نیو مسلمز یا اسلام کے لیے دل میں نرم گوشہ رکھنے والے غیر مسلموں کے دل کو نرم کرنے کے لیے زکوٰۃ دینا جائز ہے. یہاں لفظ آپ کو دکھ رہا ہے تالیف قلب. تالیف کا لفظ الفا الفت الفا سے ہے یعنی الفت دلانے کے لیے. مراد یہ ہے کہ جو اسلام کی طرف آ چکا ہے یا ابھی بالکل سوچ رہا ہے, ابھی ایمان اس کے دل میں تو ہے زبان پہ نہیں آیا, تو اگر ایسے لوگوں کو زکوٰۃ میں سے کچھ دیا جائے تو ان کو اسلام کی یہ چیز خوبصورت لگے اور اس کے بعد وہ پلٹ کے ادھر آئے تو یقیناً یہ چیز بھی جائز ہے. حدیث میرے ساتھ آپ لوگ دہرائیے گا. ان ابی سعیدی نیل خود ریجی رضی اللہ عنہ قال باس علی رضی اللہ عنہ وہو بالیمنی بذہبت فی تربتها الى رسول اللہ صلی اللہ علیہ وسلم فقسمها رسول اللہ صلی اللہ علیہ وسلم بین اربعۃ نفر الاقرب حابس الحنزلي وأيينة بن بدر الفزاري وألقمة بن أولاسة الآمري. آپ کہیں گے شکر ہم عرب میں نہیں پیدا ہوئے, اتنے مشکل نام ہمارے نہیں ہیں, اپنا ہی نہیں تھا نام لینا نا ہمیں تو. چلیے ثم احد بني كلاب وزيد الخير الطائي ثم احد بني نبهان قال فغضبت قريش فقالوا اتؤتي صناديد نجد وتدعونا فقال رسول الله صلى الله عليه وسلم إني إنما فعلت ذلك لأتألفهم. ترجمہ دیکھتے ہیں. حضرت ابو سعید الخدری رضی اللہ عنہ کہتے ہیں کہ حضرت علی رضی اللہ عنہ نے یمن سے مٹی میں ملا ہوا کچھ سونا یعنی کان سے نکلا ہوا, یہ ہمارے کان نہیں ہے, کان مائنز کو کہتے ہیں, یعنی جہاں سے سونا نکلتا ہے وہ بالکل عام حالت میں ہوتا ہے, اس وقت میں چمک بھی نہیں ہوتی, تو کچھ سونا یعنی پیور فارم میں جو پیور گولڈ ہے وہ نکلا ہوا تھا, تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس بھیجا. آپ نے اسے چار آدمیوں میں تقسیم فرما دیا, اقرب بن حابس, عینا بن بدر, القمہ بن اللاسا, اور ایک آدمی بنی کلاب سے زید خیر الطائی, اور پھر بنی نبہان سے کسی ایک کو بھی دے دیا, یعنی یہ اس میں سے تھا, یا تو یہ الطائی تھے یا پھر بنی نبہان سے تھے. اس پر قریش بہت غضبناک ہوئے اور کہنے لگے کہ آپ نجد کے سرداروں کو دیتے ہیں اور ہم کو نہیں دیتے. دیکھیے لوگوں کو اللہ کے نبی کے بھی اعمال پر اعتراض ہو جاتا تھا. آج ہم کہتے ہیں نا اللہ کے نبی آ جائیں تو پتہ نہیں ہم ان کی باتیں کہاں مانیں. جو آج داڑھی پہ اعتراض کرتے ہیں وہ آپ کے منہ پہ بھی آ کے اعتراض کرتے ہیں, اور آج بھی جن کو ٹہنوں سے اونچی شلوار یا پردہ حجاب یا سود کا مسئلہ چپتا ہے, تو شکر ہم اللہ کے نبی کے دور میں نہیں آئے, کہیں ہمارے منہ سے کوئی بات نکل آتی اور اللہ نہ کرے کہ کہیں اللہ تعالی ہمیں اس کی وجہ سے پکڑ نہ لیتا. تو لہٰذا ہمیشہ ان باتوں کو سنتے وقت خود کو بھی رکھا کرے کہ اللہ کے نبی کے ایک عمل کے اوپر کتنا اعتراض کر رہے ہیں کہ جی آپ ان کو کیوں دے رہے ہیں, ہمیں نہیں دے رہے پیسہ اور سونا وغیرہ. اس پر اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, میں ان کو اس لیے دیتا ہوں کہ ان کے دلوں میں اسلام کی محبت پیدا ہو. آپ دیکھ لیجئے کہ اپنے آپ کو ہم نے اس چیز کے لیے بہت زیادہ سوچنا ہے کہ حکمت اللہ تعالی ہمیں دے دے, اور اس حکمت کے بدلے میں اللہ سبحانہ تعالی پھر ہماری زبان کے اوپر ایسے خوبصورت الفاظ بول دے کہ جو اللہ کے نبی کے کسی معاملے پر کوئی اعتراض نہ کریں. تو ہمارے لیے یہ بات کلیئر ہو گئی کہ ہم نے اس بات کو سن کر جو اپنے لیے عمل کی بات لی ہے وہ کیا ہے, کہ اگر کسی کو محبت دلانی ہو تو زکوٰۃ کے مال میں سے کچھ حصہ دیا جا سکتا ہے. یہ ذہن میں رکھیے, और ये हालात की बात होती है। अब आप कहेंगे हम खुद दे दें, असल में आज तो निज़ाम ही सारा बिगड़ा हुआ है ना, क्योंकि हम खुद देते हैं। असल इस्लामी माहौल जब आता है तो फ़र्द अपनी ज़कात खुद नहीं देते, अफराद जैसे आप और मैं कॉमन मैन जो हैं, हम अपनी ज़कात गवर्नमेंट के बैतुल माल में जमा कराते हैं। जैसे हमारी गवर्नमेंट मुस्लिम गवर्नमेंट होगी, उसके अंदर एक अकाउंट होगा, वहाँ लिखा होगा ज़कात अकाउंट, हम सब उसमें डाल देंगे। फिर गवर्नमेंट देती है किसको देना है, ये दौर अल्लाह करे कि वापस आए और हम अपनी आंखों से इसकी बरकत देखें, फिर मुसलमान तरक्की करेंगे। हमारा आज हाल क्या है कि औरतें अपने घर की मासियों को ज़कात भी दे देती हैं, और वो सोचती हैं बाजी बहुत नरम दिल हैं, हर दिन 50 का नोट दे देती हैं, चलो तनख्वाह से ऊपर भी आता है। उसको नहीं पता बाजी जान तो अपनी ज़कात इस तरह दे रही हैं कि चलो तुम काम पर जमी रहो, बिल्कुल दुरुस्त तरीका नहीं है। तो इसके लिए हमेशा इज्तमाही जगह पे पैसा जमा हो के अगर जाता है और देने वाले भी ठीक जगह पे दें, तो ये इंशाल्लाह ताला बेहतरीन तरीके की बात होगी। अगला मसला है गुलामों की आज़ादी या कैदियों की रहाई के लिए ज़कात सर्व करना जायज़ है। अब आप देखिए कि हम पढ़ रहे हैं ना कहाँ कहाँ करनी है ज़कात, तो उसमें से अगर आप पीछे से अपने पेज को पलट के देखें तो सबसे पहले हमने देखा कि 8 लोगों पर ज़कात है, यानी 8 किस्म के लोगों को दी जाती है। नंबर एक जो ज़कात वसूल करने वाले लोग हैं, यानी उस शोबे में काम करने वाले इम्प्लॉयज़, क्योंकि गवर्नमेंट के लिए वो काम करेंगे, उनका फुल टाइम जॉब होगी तो उसके ऊपर वो पैसा खर्च हो सकता है। फिर फ़ुकरा और मसाकीन दूसरी कैटेगरी हमने देखी। तीसरी देखी मुसीबत ज़दा मकरूज़ ज़मानत भरने वालों के लिए, यानी जो किसी भी मुश्किल हमें फंस चुके हैं। और उसके बाद आज हम देख रहे हैं कि नौ मुस्लिम्स न्यू मुस्लिम्स या दिल में नरमी रखने वाले। और उसके बाद अब अगला क्या है, गुलामों की आज़ादी या कैदियों की रहाई के लिए ज़कात सर्व करना जायज़ है। हदीस दोहराते हैं मिलके। अनिल बराई रदी अल्लाहु अन्हु काल जा अरजुलुन इलन नबी सल्लल्लाहु अलैहि वसल्लम فقال يا رسول الله صلى الله عليه وسلم دلني على عمل يقربني من الجنة ويبعدني من النار فقال له آتك النسمة وفق الرقبة فقال يا رسول الله صلى الله عليه وسلم
فقال يا رسول الله صلى الله عليه وسلم
أوليس بواحدة
أوليس بواحدة
قال لا
قال لا
اتق النسمة
اتق النسمة
أن تفرد
أن تفرد
بإتقها
بإتقها
وفق الرقبة
أن
تعين بثمنها. حضرت برا رضی اللہ عنہ کہتے ہیں کہ ایک آدمی نبی اکرم صلی اللہ علیہ وسلم کے پاس آیا اور کہا مجھے ایسا عمل بتائیے جو مجھے جنت سے قریب کر دے اور دوزخ سے دور ہٹا دے. آپ نے فرمایا, یہ باپ کے الفاظ ہیں, ان کو نوٹ کریں گے, جان کو آزاد کر اور غلام کو نجات دلا. اس نے کہا اللہ کے رسول, کیا یہ دونوں ایک ہی نہیں ہے, یعنی کسی غلام کو پورا آزاد کر دیا یا کسی کی جان کو آزاد کیا. آپ نے فرمایا نہیں, جان آزاد کرنا یہ ہے کہ تو اکیلا آزاد کر دے, یعنی ایک غلام پورے کا پورا تو آزاد کرا دے. غلام کو نجات دلانا یہ ہے کہ تو اس کی قیمت ادا کرنے میں مدد کر. اسے احمد اور دارالقطنی نے روایت کیا. تو یہاں آپ دیکھ لیجئے کہ آج کے دور میں غلام چونکہ ہیں نہیں ہیں تو ہمیں اس کا زیادہ پتہ نہیں چلے گا, لیکن قیدی ہیں جو قید کی رہائی میں. بعض قیدی ایسے ہوتے ہیں کہ ان کو چوائس دی جاتی ہے کہ آپ کی یا تو قید ہے یا آپ اتنا جرمانہ دے دیں. اب اگر جو قیدی ہے وہ قید میں چلا گیا کہ وہ کوئی کرمنلز نہیں ہے, اس کا اب یہ نہیں مطلب کہ ہم زکوٰۃ کے پیسوں سے چوروں اور ڈاکوؤں کو آزاد کرائیں. بہت ظلم ہو رہا ہے اس دنیا میں, بہت سارے لوگ مسلمز اور ایون نان مسلم کی قید میں بے گناہ سڑ رہے ہیں. پھر رنسم کیا جا سکتا ہے کہ اچھا ابھی کتنا پیسہ چاہیے آپ کو اور اس قیدی کو آپ آزاد کر دیں گے. وہ کہتے ہیں مثال ہے کہ آپ جی ہمیں $5,000 دے دیں, اگر پورے کے پورے $5,000 آپ نے دے کے آزاد کیا تو یہ پہلی صورت ہے کہ آپ نے اس کی جان آزاد کرا دی، لیکن 5,000 آپ کے پاس نہیں تھی، آپ میں سے پانچ ساتھی مل کے $1,000 ڈالتے ہیں اور 5,000 دے آتے ہیں، تو یہ دوسری صورت بنے گی کہ آپ نے اس میں مدد کر دی۔ تو آپ دیکھیے کہ اسلام نے کتنے خوبصورت طریقے سے انسانوں کو اہمیت دی، اور انسان کس طریقے سے ان ساری چیزوں کے اندر اپنی زکوٰۃ کو استعمال کر سکتے ہیں۔ پھر اگلی چیز، اللہ کی راہ میں جہاد کرنے والے کو زکوٰۃ دینا جائز ہے، اس کی حدیث پڑھتے ہیں، ان پہ اس پہ بات کریں گے۔ اور یہ سب سے اہم ایشو ہے، مجھے ایسے لگتا ہے کہ آج کے دور میں اگر آپ دیکھیں تو اس کی جتنی اہمیت ہے شاید باقی چیزوں کے لیے تو بہت ساری آرگنائزیشن، مسلم نان مسلم، کام کر رہے ہیں، چیریٹیز بھی ہیں، ڈونیشنز بھی ہیں، لیکن یہ کام تو وہی کرے گا جو باقی اللہ کے راستے میں جس کو اللہ تعالیٰ نے چنا ہے، اور اس پہ خرچ کرنے والے بہت تھوڑے ہوتے ہیں، بلکہ آج کے دور میں تو مخالفت ہی زیادہ ہوتی ہے۔ تو یہ حدیث دیکھتے ہیں، ان عطا ابن یسار رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال لا تحل الصدقۃ لغنی الا لخمسۃ لغاز فی سبیل اللہ، یہ ایک ہے۔ دوسرا، او لعامل علیہا، پھر تیسرا، او لغارم، پھر چوتھا، او لرجل اشتراها بماله، اور پھر اگلا، او لرجل کان له جار مسکین فتصدق علی المسکین فأحداها المسکین للغنی جی۔ حضرت عطا بن یسار رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، غنی آدمی کے لیے زکوٰۃ حلال نہیں۔ غنی کون ہوتا ہے؟ جو خوشحال ہو، ہی کین افورڈ ایوری تھنگ، دولت مند ہے، سب کچھ ہے۔ ہاں مگر پانچ صورتوں میں، یعنی 5 exemptions موجود ہیں کہ دولت مند شخص بھی زکوٰۃ لے سکتا ہے۔ کون؟ نمبر ایک، اللہ کی راہ میں جہاد کرنے کے لیے، یعنی خود کھاتا ہے، پیتا ہے، جاب بھی ہے، بچوں کو بھی ٹھیک پال پوس رہا ہے، لیکن کوئی ایسا کام کر رہا ہے اللہ کے راستے میں جہاد کا، جہاد کی کیا قسم ہے وہ آگے ہم انشاءاللہ اینڈ پہ ڈسکشن کرتے ہیں، تو اس کو بھی زکوٰۃ دی جا سکتی ہے۔ پھر دوسرا، عامل زکوٰۃ کے لیے، جو پیچھے ہم نے پڑھ لیا کہ زکوٰۃ کی کمیٹی جب بنے گی اس پہ جو لوگ امپلائی بن کے کام کریں گے ان کو بھی دیا جائے گا۔ تیسرا، تاوان بھرنے کے لیے۔ تاوان کیا ہوتا ہے؟ کہ کسی نے کہا کہ اس کو گھر کرائے پہ دے دو، اور یہ میری گارنٹی ہے کہ یہ اس گھر میں سے کوئی نقصان نہیں کرے گا اور کرایہ دے گا، بالفرض آپ تھرڈ پرسن بن گئے۔ اس کے بعد کیا ہوا کہ جب وہ بندہ گیا، اس نے وہاں کچھ مس یوز کیا، وہ آپ کو بھی دھوکہ دے گیا، ان کی چیزیں بھی اتار کے لے گیا، اس نے 6 ماہ کرایہ بھی نہ دیا، اب وہ ساری چٹی آپ کے اوپر پڑ گئی، اب آپ سے وہ مالک مکان لے گا۔ بھائی آپ نے گارنٹی لی تھی، تاوان بیسیکلی گارنٹی لکھ سکتے ہیں آپ لوگ، کہ میں نے گارنٹی لی تھی، تو پھر میرے اوپر جو پیسے ہیں میں اکیلی تو نہیں دے سکوں گی بالفرض، تو پھر دوسرے لوگ زکوٰۃ میں سے مدد کریں گے اور ہم سب مل کے اس گھر والے کو اس کے گھر کا کرایہ اور اس کا نقصان پورا کر دیں گے، تو اس پہ بھی زکوٰۃ لگ سکتی ہے۔ پھر اس غنی آدمی کے لیے جو اپنے مال سے کسی غریب کو زکوٰۃ میں دی گئی کوئی چیز خریدنا چاہے، مثال دیتی ہوں کہ یہاں اسکول ہے، اب اس میں کوئی زکوٰۃ کے مد میں کوئی چیز لے آتا ہے، گولڈ لے آتا ہے، مثال ہے، کیونکہ آتا ہے اور کہتا ہے کہ جی یہ میری گولڈ چین رکھ لیجئے اور اس کو آپ بیچ لیں اسکول کے لیے۔ اب وہ چین اصل میں تو زکوٰۃ کی تھی نا، لیکن ہمارے اسکول میں آ گئی، اب ہم میں سے کوئی بھی اس کو اگر خرید لیتا ہے کوئی حرج کی بات نہیں ہے، کیونکہ ہم نے تو پیسے دے کے لی نا۔ تو اس غنی کے لیے جو اپنے مال میں سے کسی غریب کو زکوٰۃ میں دی گئی کوئی چیز خود خریدنا چاہے، یعنی مالک ہے گھر کی، مالکن کہہ لیجئے یا جو بھی لیڈی ہوتی ہے، اب اس نے پہلے تو اپنی کسی ماسی کو یا کسی کو کوئی گولڈ کی چیز خود دی، پھر بعد میں اس سے خریدی، یعنی اس کی کئی ڈفرینٹ فارمز ہو سکتی ہیں۔ پھر اگلی بات، اس غنی آدمی کے لیے جس کا ہمسایہ محتاج تھا، کسی نے اس مسکین کو زکوٰۃ میں کوئی چیز دی اور اس مسکین نے غنی ہمسائے کو ہدیے کے طور پر دے دی، اسے بھی لے سکتے ہیں۔ مثلاً اس کی مثال ایسے ہے کہ جیسے گھر کی کوئی ماسی ہے یا کوئی غریب رشتہ دار ہوتا ہے، اب اس کو کسی نے تحفے میں پیور سل کا سوٹ دے دیا، अब वो बहुत कीमती सूट है, अब वो प्योर सिल्क का सूट जो है, वो मासी कहती है मैंने क्या पहनना है, शायद उसको समझ ही ना आए कि ये कोई इतना कीमती है, वो कहेगी ये तो बड़ा ऐसा है मेरे से तो फट जाएगा। वो किसी मौके पे आपके घर में तोहफे में, बच्ची की शादी है या ईद है, वो कहती बाजी मेरा बड़ा दिल चाहता है मैं आपको कोई गिफ्ट दूँ, तो वो सिल्क का सूट ला के आपको तोहफे में दे देता है, फिर आप ले सकते हैं, फिर आप ये वहम ना करें कि ये ज़कात में इसको मिला था या कैसे मिला था। तो देखिए इस्लाम कितना खूबसूरत है, मुझे तो इस पूरे टॉपिक को पढ़ते हुए ये फील हो रहा है खास तौर पर इस हिस्से को, कि इस्लाम लोगों की अना की कितनी तस्कीन करता है और लोगों को कभी इस चीज़ का तो एहसास नहीं दिलाता कि तुम गरीब हो इसलिए तुम कटे हुए हो। अब ये रिवायत तो अबू दाऊद की थी, यहाँ हमने कुछ चीज़ें पढ़ी हैं जिसमें ख़ास तौर पे जिहाद फी सबीलिल्लाह, जो ही लफ्ज़ जिहाद आता है हमारे जहनों में किताल आ जाता है जंग करना। तो ये नोट कर लीजिए कि जिहाद बिग टर्म है जोहद से, जोहद कहते हैं मेहनत को, हार्डवर्क करना, इसका एक छोटा सा हिस्सा किताल है। हाँ वो इसकी पीक है, वो लास्ट स्टेज है पीक, कि जब दुश्मन नहीं समझ रहा आपकी बात, जब वो इस्लाम के नाम पे आपको किल करे तो फिर मार दें, लेकिन इसका आगाज़ कहाँ से होता है, दीन को फैलाने से होता है। समझिए ज़रा, आप किसी काफिर को मारने के लिए गोली खरीदना चाह रहे हैं ना, राइट के रॉन्ग राइट, तो गोली मारने से पहले अगर आप कोई एक बुकलेट खरीद लें जिसमें इस्लाम की बातें हों और आप वो तोहफे में अपने किसी नॉन मुस्लिम को दे दें, अगर उसने पढ़ा, इस्लाम के लिए दिल खुला, मुसलमान हुआ, तो क्या वो मुसलमान के लिए गोली खोलेगा, मारेगा? तो जिहाद का आगाज़ तबलीग से होता है और तबलीग का आगाज़ इल्म से होता है। आपके ऊपर लेके बात करती हूँ, आप लोग इस वक्त क्या कर रहे हैं? इल्म हासिल कर रहे हैं। क्यों कर रहे हैं? कि खुद अच्छे मुसलमान बने, फिर अपने इस्लाम पर अमल करें, फिर हमारे अमल को देखकर दूसरे नॉन मुस्लिम भी इस्लाम की तरफ आएं, या फिर हम अपनी ज़ुबान से उनको दीन का मैसेज दे सकें। तो आपका वो आगाज़ हो गया, ये जो सुबह उठ के आप आते हैं, या आपका फजर के लिए उठना, या अपना वीकेंड भी छोड़ना या वीकडेज छोड़ना, ये जिहाद की किस्म है। आपको बहुत सारों ने रोका होगा लेकिन आप नहीं रुके, अब अल्हम्दुलिल्लाह आप यहाँ पहुँच चुके हैं। तो लिहाजा यहाँ से शुरू होकर जब ये सारे मरहले तय कर कर के अखीर बात जाती है दुश्मन को मारने के लिए, तो किताल है। आप पढ़ लीजिए अल्लाह के नबी सल्लम की 23 साल ज़िंदगी के अंदर कितनी जंगें हैं, और वो भी आखिरी चंद सालों में। 23 साल में जो आपने जिहाद किया वो कौन सा था? तबलीग का था। कौम फानजिर अनजिर अशीरत तक अलक्रबीन, अल्लाह के नबी ने जो मारे खाई चोटें खाई, वो 13 साल मक्का में जो थे वो कुछ एक गोली नहीं चली, एक तलवार नहीं टूटी, जिहाद तो था ही नहीं मक्की दौर में। ये जिहाद अहम है, इसकी आज ज़रूरत है। इसके ऊपर ज़कात अगर लगती है, इस पे अगर हमारे माल लगते हैं, तो इंशाल्लाह एक वक्त आता है कि फिर कुफर वैसे ही ख़त्म हो जाएगा कि गोलियां खरीदने की ज़रूरत नहीं रहती। इसके अलावा कुछ और चीज़ें जिहाद फी सबीलिल्लाह में आती हैं जो हदीस से साबित हैं, मसलन हज और उमरा। हदीस में आता है और इसकी दलील मौजूद है कि जो हज के लिए निकला या उमरे के लिए निकला, गोया के वो मुजाहिद फी सबीलिल्लाह, क्योंकि मेहनत है ना, बस आप इसको कहते हैं एट मोस्ट मेहनत, मुजाहिद फी सबीलिल्लाह। हम सभी अपनी ज़िंदगी में ये चीज़ लाएं, यकीन करें आपको ये गम ख़त्म हो जाएगा कि आपके घर में खाना है कि नहीं, आपका शौहर आपसे प्यार करता है कि नहीं, आपके बच्चों का मुस्तकबिल है कि नहीं, ये गम लगा लें। इतने बंदे मर रहे हैं, इतने ऐसे हैं, इतने बेदीन हैं, इतने बेचारे दूर हैं, तो इंशाल्लाह फील करेंगे कि आपके अंदर इससे स्ट्रेंथ बहुत आएगी। फिर इसी तरह आप देखिए कि बाज़ उलमा के नज़दीक दीन की सरबुलंदी यानी दीन को बुलंद करने, दीन की तैयारी और इशात के जुमला काम, मसलन बहुत सारे जो मिक्स काम होते हैं, मसलन दीनी मदारस की तामीर यानी इस्लामिक ऐसे इंस्टीट्यूट के अंदर हिस्सा डालना जहाँ दीन सिखाया जाता है, इनकी देखभाल, दीनी कुतुब की इशात यानी किताबें वगैरह और तकसीम वगैरह भी जिहाद फी सबीलिल्लाह में आता है। आपको इस पूरे टेक्स्ट से लग रहा है कि ये हो सकता है कि नहीं? डेफिनेटली, जब से मुसलमानों ने इल्म पर पैसा लगाना छोड़ दिया ना, तब से मुसलमानों पे दुश्मन गालिब आ गए। लिख लें, एक दौर वो था कि मुसलमान सबसे ज़्यादा पैसा दीन पे लगाते थे। एक माँ का नाम याद आ गया, रबिया बच्चे का नाम बाद में था, माँ थी, छोटा सा बच्चा था, बाप किसी वजह से दूर कहीं जा रहा था, उसने कुछ पैसे दिए माँ को अशरफियों की सूरत में, आज के दौर में आप कह लीजिए गोल्ड कॉइन्स, और कहने लगा बीवी को कि ये पैसे तुझे देके जा रहा हूँ और तूने इसको मेरे बच्चे की परवरिश पे लगाना है। काफ़ी लंबे सफ़र पे जा रहा था, चला गया, अल्लाह का करना कुछ ऐसा हुआ कई साल ना आ सका। इस दौरान बच्चा बड़ा हुआ, उसके बाद जवान हुआ, एक दिन वो बाप वापस पलटा, घर आने से पहले उसने मस्जिद में नमाज पढ़नी चाहिए, मस्जिद में गया तो वहाँ देखा कि एक बड़ा खूबसूरत यंग लड़का खुतबा दे रहा है, اس کا خطبہ سنا اس کا دل موہ گیا، کہنے لگا کہ کتنے خوش قسمت ماں باپ ہے جن کا یہ بچہ، اس کے پیچھے نماز پڑھی۔ اس کے بعد فارغ ہوا، اپنے گھر میں آئے۔ اس دور میں اتنی موونگز نہیں ہوتی تھیں اور عورتیں اتنی خود مختار نہیں تھیں کہ ادھر جگہ بدلے، بیوی ادھر ہی تھی۔ ناک کیا، بیوی گھر میں تھی، بیوی اس کو پہچان گئی، وہ اس کو پہچان گیا۔ کیا ہوا، جو بھی کوئی بات ہوئی ہوگی، تو کہنے لگا کہ یہ بتاؤ کہ میرے بیٹے کا کیا حال ہے، نا کیسے؟ کہنے لگی کہ ٹھیک ہے، ابھی آئے گا تو تم اس کو مل لینا۔ تھوڑی دیر جب گزری، وہی جوان بچہ گھر میں آ گیا جس کے پیچھے یہ نماز پڑھ کے آیا تھا۔ تو اس نے کہا یہ تمہارا بچہ ہے۔ اتنا خوش ہوا، اس کو ملا، پیار کیا۔ خیر ایک کچھ دن گزرے، ایسے ہی جیسے بندہ باتوں میں بات کرتا ہے کہ اچھا وہ پیسے کیا ہوئے جو میں تمہیں دے گیا تھا؟ تو ماں نے کہا کہ یہ تیرا بچہ، میں نے سارا پیسہ اس بچے کی تعلیم پہ لگایا، تیرے وہ پیسے اس بچے کی صورت میں ڈھل گئے۔ آپ سوچئے کہ اس کے لیے خوشی کا کتنا بڑا کام ہوگا۔ تو دین پہ لگانا، اپنی ذات پہ بھی لگاتے ہیں نا، بس اگر آپ کوئی کتاب خریدتے ہیں تو یہ آپ نے جہاد کیا، کیونکہ اس کے اوپر لگانے سے ہی پتہ چلتا ہے کہ دین ہمیں کتنا قیمتی ہے۔ گھر کا صوفہ آپ $1,000 کا خریدتے ہیں کہ نہیں خریدتے؟ کیونکہ آپ کا گھر ہے، اس پہ نہیں۔ ہمیں چپتا ہم زیور کئی لاکھوں کا خرید لیتے ہیں، ایک میرا لئے چوڑی بھی پہنتے ہیں تو وہ بھی لاکھ سے اوپر کی ہوتی ہوگی آج کے دور میں، لیکن ہم خریدتے ہیں۔ تو دین کے اوپر پیسہ لگانا ہماری سچائی کی بھی دلیل ہے، اور یہ ہم انشاءاللہ ہماری باقی مالی کمی بیشیوں کو بھی دور کر دے گا کہ اللہ ہم نے دین کے اوپر استعمال کیا۔ پھر اس کے بعد تیسری چیز ہے کہ جہاد فی سبیل اللہ کی مد میں جمع شدہ رقوم پر زکوٰۃ نہیں ہے۔ یعنی مثال ہے کہ اسکول ہے، اب ہمارے پاس اگر یہاں کوئی زکوٰۃ فنڈ ہو، اس میں کچھ پیسے ہم اس سوچ کے ساتھ جمع کر رہے ہیں کہ کوئی چیز پے کرنی ہے یا کوئی نیکسٹ چیز کوئی لینی ہے، تو وہ پیسہ جمع کیا ہوا جو اس پہ زکوٰۃ نہیں دینی پڑے گی۔ پھر ایک اور چیز اس حدیث کے ناطے سے کہ حدیث کے چوتھے نمبر میں صرف اس شبے کو دور کیا گیا کہ غریب آدمی کو زکوٰۃ میں دی گئی کوئی چیز غنی یعنی اس غریب آدمی کو زکوٰۃ دینے والے کے علاوہ خریدنا چاہے تو خرید سکتا ہے۔ یہ اوپر آپ پڑھ لیجئے گا اگر آپ کو کچھ اس میں اشکال ہوا تو۔ اور پانچویں نمبر میں اس شبے کو دور کیا گیا کہ کوئی غنی آدمی کسی غریب کو زکوٰۃ میں دی گئی چیز کا غریب آدمی کی طرف سے ہدیہ قبول کر سکتا ہے، ورنہ زکوٰۃ کے اصل حقدار وہی تین ہیں جو کہ پہلے تھے۔